अजीज साथियों, बहनों और भाइयों, आपके पसंदीदा प्रोग्राम अंकल कासिम के साथ आपकी मेजबान कैथरीन जावेद हाजिर है और आपको सलाम कहती है। अजीजो, यसु अलमसीह रोजे अव्वल से इंसानी तारीख और सोच का महवर रहे हैं। वो अपनी पैदाइश और दुनिया में आने से कबल भी वक्त का महवर और मरकज थे और आज भी हैं और ता कयामत रहेंगे। उनकी विलादत बासआदत भी अजीब थी, उनके काम भी अजीब थे, उनकी तालीम भी अजीब थी, उनकी जिंदगी भी अजीब थी और उनकी मौत भी अजीब थी। उनका मौत और कब्र पर फतह पाकर जी उठना भी अजीब था। और अजीब और हैरतअंगेज बातें, वाकयात और चीजें हमेशा से बहस का मौजू बनती रही हैं और बनती रहेंगी। ऐसे में अगर यसु मसीह की सलीबी मौत और फिर मुर्दों में से जी उठना इंसानी सोच का महवर और बहसो मुनाजरे का मौजू बना रहता है, तो उसमें हैरान होने वाली कौन सी बात है। यसु मसीह और उनसे मुतालिक हर बात अजीब और हैरत अंगेज है। अजीजों, हम सब मानते हैं कि इंसान खतावार है, वो कसूरवार है, वो भटक चुका है, वो गुमराह हो चुका है और गुनाह में गिरने की वजह से वो खुदा से दूर और जुदा हो चुका है। और इस जुदाई की दीवार को ढाने और गिराने के लिए खुदा के इकलौते बेटे यसु मसीह का मसलूब होना और कफारा अदा करना जरूरी था। अजीजो, अगर यसु मसीह कलमतुल्लाह और रूह अल्लाह का सलीब पर मरना जरूरी था, तो मरे हुए मसीहा का जिंदा होना उससे भी ज्यादा जरूरी था। क्योंकि अगर मसीह जी ना उठते तो हमारा ईमान लाना बेफायदा होता और हम अभी तक गुनाहों में गिरफ्तार होते, हमारे पास कोई उम्मीद ना होती और आतिशे जहन्नुम का ईंधन बनना हमारा मुकद्दर होता। यसु मसीह का मुर्दों में से जी उठना इस बात का सबूत है कि वो ही फाते अजल है। उन्होंने मौत पर फतह पाई है और अब वो दोबारा उन पर गालिब नहीं आ सकती। वो दोबारा मरने के नहीं। दुनिया में उनकी भी कब्र तो है, लेकिन वो वाहिद कब्र है जो खाली है और वो जिंदा होकर खुदा बाप के दाहिने हाथ बैठे हैं, यानी वो कुदरत और इख्तियार के साथ आसमान पर मौजूद हैं। और जिस तरह वो मुर्दों में से जी उठे हैं, बिल्कुल उसी तरह वो उन तमाम लोगों को जो उनको अपना खुदावन और निजात दहिंदा कबूल करते हैं, जिंदा करके अपने साथ ले जाएंगे। चूंकि यसु मसीह खुद जी उठे थे, इसलिए उन पर ईमान लाने वालों को कभी उम्मीद है कि उनकी भी कयामत होगी, यानी वो भी उठा लिए जाएंगे। अजीजों, आइए इस वक्त सुनते हैं आज का खूबसूरत और रूहों को ताजा करने वाला ये गीत।
बार बार लहू यीशु का तेरी शिफा के लिए, मेरी शिफा के लिए, बेकरार बार लहू यीशु का तेरी शिफा के लिए, मेरी शिफा के
अभी आप सुन रहे थे एक रूहानी गीत, और अब हम दावत देते हैं अंकल कासिम और इनके साथियों को, सुनते हैं उनकी जिंदगी बख्श बातें।
भाई समर, क्या बात है?
क्या कोई बात है?
देख नहीं रहे? वो कुछ खोई खोई और संजीदा सी है।
हाँ, कुछ ऐसा ही लगता है। समर बेटा, क्या बात है?
मैं संजीदा नहीं बल्कि खफा हूँ।
मेरे खुदाया, हमने सोते शेर को जगा दिया है।
क्या हम में से किसी ने आपको नाराज किया है?
नहीं, आपने नहीं।
तो फिर किसने ऐसा किया है?
मेरे वालिदैन ने।
बच्चे तो वालिदैन से हमेशा खफा होते रहते हैं।
मगर अंकल, इस बार तो उन्होंने मुझे काफिर बना दिया है।
ओह मेरे खुदा,
आखिर हुआ क्या?
बेशक उन्होंने समर की बेइज्जती की है, और समर एक खुददार लड़की है।
बिल्कुल जावेद, उन्होंने मेरी इज्जत मट्टी में मिला दी है।
मगर हुआ क्या?
वो मेरे लिए खावन तलाश कर लाए।
फिर तो मुबारक हो समर।
और आप कहती हैं कि इससे आपकी बेइज्जती हुई?
मेरे ख्याल में शादी औरतों के लिए इज्जत का बाइस है।
और वो मियाँ देखो मुझे देखने चले आए।
वो आपको देखने आए?
वो आपको मिलने आया होगा।
वो आपसे मुलाकात करने आया होगा।
वो कुछ जांच पड़ताल करने आया था।
अब इतना भी बढ़ा चढ़ा कर ना कहो।
तो फिर वो अपनी माँ को लेकर क्यों आया?
ताकि वो दोनों तुझसे मिल लें।
जी नहीं, वो दोनों तो तफ्तीश करने आए थे, और यही बात मुझ जैसी लड़की को मार डालती है।
भाई समर, ये तो हमारी रवायत है।
मैं इस बात से भी इत्तफाक करता हूँ कि इसमें तकलीफ का अंसर है।
लेकिन इससे मेरी इज्जत, खुदी और इंसानियत को ठेस लगी।
تمہاری انسانیت کو؟
عورت بھی آدمی کی طرح انسان ہے، اس کے پاس بھی وہی کچھ ہے، برابری نہ سہی، یکسانیت، اور پھر ہم کسی منڈی کا بکاؤ مال نہیں۔
جو شخص آپ کے گھر آیا اس کا کیا قصور ہے؟
اس لیے وہ مجھے دیکھنے، جانچنے اور تفتیش کرنے آیا۔ یقین کریں، اگر وہ صرف مجھے ملتا تو ممکن تھا کہ ہم ایک دوسرے سے ملاقات کر کے ایک دوسرے کو جان سکتے، ممکن تھا کہ ہم شادی بھی کر لیتے۔
مگر اب کیا ارادے ہیں؟
مگر اب میں خفا ہوں اور غصے سے پاگل ہو رہی ہوں۔ چلو اس قصے کو بھول جاؤ، آئیے ہم اپنے موضوع کی طرف آئیں۔
تو شروع کیجئے۔
بھئی موضوع شروع کریں۔
کیا ہم سلیب کا موضوع ختم نہیں کر چکے؟
جیسے آپ کی مرضی۔
کیا کسی موضوع کا شروع اور آخر ہم سے ہی ہونا ہے؟
بے شک، آپ پوچھیں اور ہم جواب دیں گے، اور موضوع اس وقت تک چلتا رہے گا جب تک آپ قائل نہیں ہو جاتے۔
بھئی کئی دفعہ قائل ہونا مشکل ہوتا ہے۔
تو پھر قبول کرنا، شاید کسی مضمون کا اختتام اس وقت ہوتا ہے جب ہم قبول کر لیتے ہیں۔
میں کسی سے قبول کرانے یا قائل کرنے کی کوشش نہیں کرتا، ایسا کرنا یقیناً خوش آئند ہے، مگر میری کوشش یہ ہوتی ہے کہ ذہن استعمال کیا جائے اور سوچا جائے۔
انکل قاسم، ہم سوچ رکھتے ہیں۔
بے شک، لیکن بعض اوقات ہماری سوچ صرف ایک پہلو پر غور کرتی ہے، خیال آرائی مکمل ہو اور کسی نتیجے پر پہنچے اور تمام پہلوؤں پر غور کرے۔
کیا اب آپ کا خیال ہے کہ مسیح کی موت اور صلیب کا مضمون ختم اور مکمل ہو گیا ہے؟
ہم نے اس کو کئی پہلوؤں سے جانچا، میرے خیال میں ہم نے اس کو سب طرف سے پرکھ لیا ہے۔
اور تمام اعتراضات کے جوابات اور تشریحات ہم دیکھ چکے ہیں،
اور ہم نے مختلف نظریات کی تشریح کی، اور اختلافات کے حل کا مطلب بھی، اور پھر شبیہ کے ان معنوں کو بھی پرکھا جو قابل قبول ہے۔
تو آئیے پھر شروع کریں۔
کیا شروع کریں؟ صلیب کا مضمون تو ہم ختم کر چکے ہیں، اب صلیب کا کیا کرنا ہے؟
مسیح کے جی اٹھنے سے متعلق۔
اوہ، تو اب زندہ ہونے کے متعلق؟ ہم نے صلیب کا موضوع تو مشکل سے حلق سے اتارا تھا،
اور زندہ ہونے کا موضوع تو اور بھی مشکل ہے۔
یہ تو بہت ہی مشکل ہے،
اور صلیب بغیر زندہ ہونے کے کوئی معنی نہیں رکھتی۔ زندہ ہونے یعنی قیامت کے لیے صلیب ہی تو راستہ ہے۔
ہم مسیح اور مسیحیت کو زندہ ہونے کے بغیر جان ہی نہیں سکتے۔
اور مسیح صرف مرنے کے لیے نہیں آئے تھے، اور صلیب پر ہی بات ختم نہیں ہو جاتی، بلکہ صلیب تو صرف آغاز ہے۔
انکل، یہ بحث تو بہت لمبی ہوگی۔
جاوید، کیا آپ اس لمبی بحث سے گھبرا رہے ہیں؟
میں کسی بات سے نہیں ڈرتا، بحث تو میرا مشغلہ ہے اور میرے پاس وقت کی کمی نہیں۔
تو پھر آئیے ہم شروع کریں۔ انکل قاسم، شروع کریں۔
تمام مذاہب فلسفے کے تصورات پر انحصار کرتے ہیں، ماں سوا چار مذاہب کے،
یہودیت، مسیحیت اور اسلام، مگر چوتھا کون سا ہے انکل؟
میرا خیال ہے کہ یہ بدھ مت ہے، کیا یہ بدھ مت ہی ہے نا؟
جی ہاں، بدھ مت بہت بڑا مذہب ہے، جس کے بے شمار ماننے والے مشرقی ممالک میں رہتے ہیں۔ یہ چاروں مذاہب فلسفے کی بجائے شخصیات پر انحصار کرتے ہیں۔
مگر انکل، ہر نبی یا فلاسفر اپنی تعلیمات، شریعت، عقائد کی وجہ سے ایک حیثیت رکھتا ہے۔
مگر مسیحیت صرف وہ واحد مذہب ہے جو اس بات کا دعویٰ کرتا ہے کہ اس کے بانی کی قبر خالی ہے،
اس لیے کہ وہ مردوں میں سے زندہ ہو گیا، مگر باقی سب انتقال کر گئے، اور ان کے مقبرے ابھی تک ہیں، اور ان کا انجام ہم جانتے ہیں۔ مگر مسیح ہی وہ ہستی ہیں جن کا مقبرہ تو ہے مگر وہ خالی ہے۔
مسیحت میں زندہ ہونے کا ایک اہم کردار ہے، اس میں کوئی شک نہیں،
مگر اس میں ایک مشکل ترین رکاوٹ اور مسئلہ ہے،
کیونکہ سوائے مسیحیوں کے اس بات کو کوئی نہیں مانتا،
اور مسیحیت مسیح کے زندہ ہونے کی حقیقت پر مبنی ہے۔
اگر زندہ ہونا نہ ہوتا تو مسیح خدا کا بیٹا نہ ہوتا، اور مسیحیت کا وجود مٹ جاتا۔ جیسے کہ پولس رسول فرماتے ہیں، اگر مسیح زندہ نہیں ہوا تو ہماری منادی بے فائدہ ہے اور ہمارا ایمان بیکار۔
آئیے ہم زندہ ہونے پر غور کریں اور تحقیقی جائزہ لیں۔
صلیب کے مضمون میں ہم اس نتیجے پر پہنچے تھے کہ مسیح کو آدمی کی جگہ لازمی مرنا تھا، تاکہ وہ گناہوں کا کفارہ ہو اور خدا کے عدل کا تقاضا پورا کرے،
تاکہ گناہوں کا فدیہ دے جس کا نتیجہ موت ہے۔
جی، ہم نے ایسا کیا۔
پھر زندہ ہونا کیوں؟ موت کے ساتھ ہی نجات کا کام پورا ہو گیا، یہی کافی تھا۔
جاوید، ایسا لگتا ہے کہ آپ زندہ ہونے کے متعلق بحث سے ڈر رہے ہیں۔
میں کسی چیز سے نہیں ڈرتا۔ بھئی، آپ لوگوں کو کیا ہو گیا ہے؟ پہلے سمر نے کہا، اب آپ کہہ رہی ہیں کہ میں ڈرتا ہوں۔ मैं कोई बुजदिल आदमी नहीं हूँ।
बेटे ऐसी बात नहीं, आप बुजदिल नहीं बल्कि इसके बारकस आप उन लोगों में से हो जो मजहबी तजाद जैसे ख्यालात का हौसले और दलेरी से तहकीकी मुताला करते हैं।
जावेद, अगर आपको बुरा लगा है तो माफी चाहती हूँ।
खौफ बुजदिली नहीं, ये तो सिर्फ होशियार होना है।
मैं होशियार भी नहीं, मुझे खुशामदी और रियाकारी अच्छी नहीं लगती। मैम,
हसाम आप दूसरे जवानों के लिए एक अच्छा नमूना है।
बाज लोग तो हमें इंतहा पसंद, तशद्दद पसंद, ओछे और तंग नजर होने का इल्जाम देते हैं।
वो किन को इल्जाम देते हैं?
हम जैसे जवानों को।
काश सारे जवान आप जैसे होते।
भाई आपके लिए तो चीजें फायदा मंद हो गई।
मैंने पहले भी कहा था और अब भी यही कह रहा हूँ कि जवान जो मजहबी दिलचस्पी रखते हैं मेरे पसंदीदा हैं। ये वो हैं जो मजहबी तजदीद चाहते हैं और गहरी बातों को जेर बहस लाते हैं, मजहब को एक सिमत देते हैं खा वो इंतहा पसंद ही हो। तबादला ख्यालात, जुस्तजू और ख्यालात का तकाबली जायजा बहुत जरूरी है।
ये तो तशद्दुद पसंदी के लिए बुलाहट होगी।
इसके बारक्स ये तो आप में समझदारी के लिए रजामंदी होगी। दलेर शख्स ही दूसरों के मुतल्लिक दलाइल और ख्यालात को समझदारी से डिस्कस करता है, मगर वो शख्स जो हाथ और हथियार इस्तेमाल करता है उसके पास मंतक, दलाइल और रीजंस पेश करने की कुव्वत और हौसला मंदी नहीं होती।
आइए तो फिर अपने मज़मून की तरफ लौटें।
तो आइए मौजू को छेड़ें।
क्या गुनाह के मज़मून का इख्तिताम मौत, निजात और कफारे पर नहीं होता?
अगर मौत ही खात्मा होता तो मसीह एक इंतहाई अहम खूबी जो नजात दहिंदा के लिए होना जरूरी है खो बैठते। सच तो ये है कि उनका दुनिया के बचाने के लिए कफारा अदा करना काफी ना होता।
आपके कहने का मतलब है कि इसमें दूसरे आदमी में कोई फर्क ना होता?
यकीनन, मेरे कहने का यही मतलब है।
वो रास पास नेक इंसान थे और उन्होंने दूसरे आदमियों की तरह गुनाह भी नहीं किया था।
इसके बावजूद वो दूसरों की तरह मर गए और दफन हुए।
अगर मसीह मुर्दों में से जी ना उठते तो वो फिर आम आदमी ही होते, तो उनका जिंदा होना इस बात की निशानी है कि वो इब्ने आदम और इब्ने अल्लाह थे।
मसीह ने खुदा का बेटा होने का दावा किया। अगर वो कब्र में ही पड़े रहते तो इसका मतलब ये होता कि जिस चीज का उन्होंने दावा किया था खुदा इस बात को नहीं मानता था, तो फिर वो मौत ही कबूल ना करता। मसीह का मुर्दों में से जिंदा होना उसके दावे का सबूत है।
ये उनका मुर्दों में से जिंदा होना ही है जो उनको इब्ने अल्लाह साबित करता है, जैसे कि रोमियो के खत में उसके पहले बाब की चौथी आयत में पौलुस रसूल फरमाते हैं कि मुर्दों में से जिंदा होने पर ही वो पाकिजगी की रूह के एतबार से कुदरत के साथ खुदा का बेटा ठहरा।
उन शागिर्दों को भी यकीन ना आया कि वो जिंदा हो गए हैं, तो फिर हम क्यों यकीन करें?
उन्होंने इसके जी उठने का यकीन ना किया, हालांकि उन्होंने कहा था कि वो जी उठेंगे।
वो तो उनके जिंदा होने पर हैरान हुए या फिर हैरान होने का दावा किया। वो डरे और छुपे हुए थे।
अगरचे वो मौत से पहले उनके साथ थे, मगर वो ना समझ सके कि वही मसीह थे जिसका इंतजार हो रहा था। मगर जिंदा होने के बाद मसीह ने उनकी सोच को दुरुस्त सिमत दी।
अगर मसीह जी नहीं उठा तो अभी तक हम अपने गुनाहों में मुर्दा हैं। पौलुस रसूल ने फरमाया है, अगर मसीह जी नहीं उठा तो तुम्हारा ईमान बेफायदा है, तुम अब तक अपने गुनाहों में गिरफ्तार हो।
मसीह का जी उठना मसीही ईमान का चश्मा है और खाली कब्र मसीही दुनिया का झूला और खटोला है।
मसीह का जिंदा होना ही फखर का बायस और मसीही जलाल है।
हालांकि उनसे पहले कुछ लोग मुर्दों में से जिंदा हुए।
गुज़िश्ता जमाने में नबियों ने मुर्दों को जिंदा किया और मसीह ने भी अपने जिंदा होने से पहले मुर्दों को जिंदा किया।
मसीह के जिंदा होने से पहले दूसरे मुर्दे जी उठे, लेकिन कुछ देर बाद वो मर गए। वो जिंदा हुए मगर फिर मर गए।
मसीह का जिंदा होना आरजी तौर पर जिंदगी हासिल करना ना था बल्कि मौत पर फतह पाना था।
मौत पर फतह पाना?
भाई किताबे मुकद्दस में आया है रूमियों का खत, उसका छठा बाब उसकी नौवीं और दसवीं आयत में लिखा है, क्योंकि ये जानते हैं कि मसीह जब मुर्दों में से जी उठा है तो फिर मरने का नहीं, मौत का फिर उस पर इख्तियार नहीं होने का, क्योंकि मसीह जो मुआ गुनाह के एतबार से एक बार मुआ, मगर अब जो जीता है खुदा के एतबार से जीता है।
हम जानते हैं कि मसीह जो मुर्दों में से जिंदा हुआ अब मरने का नहीं, मौत का उस पर कोई इख्तियार नहीं, क्योंकि वो मौत जो मुआ गुनाह के एतबार से एक बार मुआ, मगर अब जो जीता है تو خدا کے اعتبار سے جیتا ہے۔
مطلب ہوا کہ مسیح زندہ ہے۔
مگر ہم نے تو نہیں سنا کہ وہ مر گیا، لیکن کیا وہ مرے گا؟
وہ کب مریں گے؟ ہم جانتے ہیں کہ خدا نے انہیں اپنی طرف اٹھا لیا، مگر اس کے بعد کیا ہوا ہم کچھ نہیں جانتے۔
آپ کے خیال میں کیا ہوا؟ خدا نے اسے اٹھا لیا، مطلب ہوا کہ اس نے اس کو اپنی حضوری میں بلا لیا۔
جنت میں؟
اگر فردوس میں نہیں تو پھر کہاں؟ کیا وہ کسی اور ملک میں چلا گیا جہاں وہ مر گیا؟ اور وہ کہاں مرا؟ بغیر کسی کے جانے ہوئے؟
اس کا تو کچھ جواز نہیں۔
اگر ایسا ہوا تو کسی کو تو پتا ہوگا۔
ہم ایک بات جانتے ہیں کہ مسیح پھر زمین پر آئیں گے۔
جب وہ زمین پر آئیں گے تو کیا ان کو موت ہوگی؟
مجھے علم نہیں، کوئی بھی نہیں جانتا، صرف خدا جانتا ہے۔
وہ پھر آئیں گے اور پھر مریں گے، یہ تو عقل سے بعید بات ہے۔ اگر ایسی کوئی بات ہوتی تو وہ کتاب مقدس میں ضرور ہوتی۔
مسیح کا زندہ ہونا لوگوں کے لیے ایک نمونہ نہیں ہے کہ وہ روز قیامت کے دن زندہ ہوں گے۔
اوہ، یہ خیال تو میرے ذہن میں آیا ہی نہ تھا۔
آپ کے کہنے سے مراد ہے کہ مسیح کا زندہ ہونا ایک ایسا نمونہ تھا اور روز قیامت کے دن زندہ ہونے کی ایک تصویر ہے۔
میرے خیال میں انکل قاسم نے کہا ہے نہیں، یہ ایسا نمونہ نہ ہوگا۔
مسیح کا زندہ ہونا بذات خود قیامت ہے۔ مسیح کا مقصد حیات قیامت تھی، وہ زندہ ہونے کے لیے موئے، اور یہ بات انہوں نے اپنے شاگردوں سے کئی بار کہی، تیسرے دن میں جی اٹھوں گا۔ اور یہ انہوں نے اپنے بارے میں کہا کہ قیامت اور زندگی تو میں ہوں۔
اور پولوس رسول نے فرمایا، جس طرح آدم میں سب مرتے ہیں اسی طرح مسیح میں سب جی اٹھیں گے۔ قیامت مسیح ہے اور مسیح قیامت ہے۔
انکل قاسم، آپ نے مضمون کو پھر پچیدہ بنا دیا ہے۔
ہر کوئی روزے قیامت کے دن جی اٹھے گا۔
قیامت مسیح میں ہے، ایک نئی مخلوق، موت سے قیامت نہیں۔ جو کوئی مسیح میں ہے وہ نیا مخلوق ہے۔
اس کا مطلب یہ نہیں کہ ہمارے بدن مریں گے اور ہم مٹ جائیں گے، پھر زندگی آئے گی اور ہمارے بدن جی اٹھیں گے۔
قدیم مصری جنہوں نے احرام بنائے یہی خیال کرتے تھے۔
مسیحیت میں قیامت ایسی نہیں۔
پھر وہ کیسی ہے؟
اس بات کو ہم اگلی مرتبہ سوچیں گے۔
شکریہ۔
انشاءاللہ۔
ابھی آپ سن رہے تھے پروگرام انکل قاسم، اور اب باری ہے آج کے دوسرے خوبصورت گیت کی۔
لگا اور پسے
گیت آپ نے سنا, اور آج کا سوال لکھنے کے لیے کاغذ قلم آپ اٹھا لیجئے. آج کا سوال ہے, انسانی تاریخ میں وہ کون شخص ہے جس کی قبر آج بھی خالی ہے؟ آج کے سوال کا جواب اور خط لکھنے کے لیے ہمارا ایڈریس لکھ لیجئے. انچارج پروگرام فیبا ریڈیو, پروگرام انکل قاسم, پوسٹ باکس نمبر 318 یعنی 318, راول پنڈی, پاکستان. اسی کے ساتھ اپنی میزبان کیتھرین جاوید کو اجازت دیجیے. خدا حافظ و نگہبان.